कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्छिन आमाको यो साताको नयाँ श्रृंखलामा तपाईलाई स्वागत गर्दछु म सरिता। कोरोना भाइरस रोग अर्थात कोविड 19 को संक्रमण महामारीको रूपमा विश्वभरि फैलिसकेको छ। लाखौं व्यक्तिहरू यसको संक्रमणमा परिसकेका छन्। नेपाल पनि यस रोगको संक्रमणको उच्च जोखिममा छ। यसै परिप्रेक्ष्यमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलियोस् भन्नको लागि संक्रमणबाट बस्ने उपायका बारेमा जानकारी दिने र यस सम्बन्धी तपाईँका सवाल एवं जिज्ञासाहरूलाई मेटाउने उद्देश्यले रेडियो कार्यक्रम लहर भन्छी नामाको परिपूरक श्रृङ्खलाको रूपमा कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो कार्यक्रम हेलो भन्छिन आमा तयार पारिएको हो। कोरोना भाइरसको संक्रमण जोखिमबाट आफू जोगिन आफ्नो समुदायमा संक्रमण हुनबाट जोगाउनको लागि आवश्यक सचेतता र सतर्कताको बारेमा जानकारी दिई सुरक्षित व्यवहार अपनाउनको लागि उत्प्रेरित गर्ने उद्देश्य यो कार्यक्रमको हो। कार्यक्रम हेलो भन्छिन आमामा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापनाको लागि आवश्यक महत्वपूर्ण सूचना, जानकारी र सन्देश पनि दिने प्रयास गर्नेछौ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका 150 भन्दा बढी एफएम स्टेशनहरूबाट साप्ताहिक रूपमा हरेक साता यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम हेलो भन्छिन आमामा गएको साता हामीले कोरोना भाइरस रोग अर्थात कोविड 19 का विषयमा तपाईँका प्रश्न जिज्ञासामा श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गानाको जवाब सुनेका थियौं। अनि कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि हामीले अपनाउनु पर्ने सावधानीपूर्ण व्यवहारका सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले दिनुभएका सुझाव पनि सुनेका थियौं। सहभागी श्रोता, कार्यक्रम हेलो भन्छिन आमाको चौथो श्रृंखलामा हामी कोरोना भाइरस संक्रमण सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि हाम्स अस्पताल काठमाडौँमा सेवारत फोक्सो तथा क्रिटिकल केयर रोग विशेषज्ञ डाक्टर रक्षा पाण्डे र हाम्स अस्पतालमै सेवारत संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, त्यसै गरी वीर अस्पताल काठमाडौँमा छाती रोग इकाई प्रमुख अर्थात चेस्ट युनिट प्रमुखका रूपमा सेवारत श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गाना र महामारी अर्थात इपिडेमियोलोजी विज्ञ डाक्टर लामो यान्चिङ शेर्पाको जवाब सुन्नेछौ। अनि कोरोना भाइरस संक्रमणको शंका लागेका र संक्रमणको उपचारपछि घर फर्किएका व्यक्तिहरूप्रति तपाईँ, हामी र हाम्रो समाजको भूमिका र दायित्वको विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा सेवारत डाक्टर अनुप बास्तोलाको उपयोगी सुझाव पनि सुन्नेछौ। साथमा अन्य सन्देशमूलक एवं चेतनामूलक सामग्री पनि हामीसँग छन्। अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले अहिले विश्वलाई नै यसको संक्रमण नियन्त्रण चुनौती बनिरहेको छ। कोरोना भाइरस एउटा नयाँ चुनौती भइरहेको वर्तमान परिप्रेक्ष्यमा विभिन्न सञ्चार माध्यमहरूबाट फरक फरक खालका सूचना तथा जानकारीहरू आइरहेको तथा आफ्ना नजिक घटेका कोरोना भाइरस सम्बन्धी विभिन्न घटनाले तपाईँ हाम्रा मनमा यस सम्बन्धमा अनेकौं प्रश्न उब्जिनु स्वाभाविक नै हो। धेरै भन्दा धेरै श्रोताले आफ्नो मनमा उब्जिएका तिनै प्रश्न, जिज्ञासा तथा सवालहरू हामीलाई कार्यक्रम भन्छिन आमाको फेसबुक पेज, मेसेन्जर, एसएमएस तथा आइभीआरबाट पठाइरहनु भएको छ। यही क्रममा विगतका साताहरूको जस्तै कार्यक्रम हेलो भन्छिन आमामा अब हामी तपाईँ हाम्रा यिनै प्रश्न तथा जिज्ञासाहरूमा विज्ञको जवाफ लिने प्रयास गरिरहेका छौं। त्यसका लागि फोक्सो तथा क्रिटिकल केयर रोग विशेषज्ञ डाक्टर रक्षा पाण्डे, संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गाना र महामारी अर्थात इपिडेमियोलोजी विज्ञ डाक्टर लामु यान्चिङ शेर्पा हामीसँग हुनुहुन्छ। आउनुहोस् अब सुरु गरौं तपाईँका प्रश्न जिज्ञासामा विज्ञको जवाफ। आजको लागि पहिलो जिज्ञासा शान्ति तिमल सिन्हा र किलर किलरले फेसबुक पेज मार्फत राख्नु भएको छ। उहाँहरू दुवैजनाको जिज्ञासाको आशय चाहिँ के कस्तो सामानमा भाइरस कति समयसम्म बाँचिरहन्छ त? यो जिज्ञासाको समाधान दिँदै हुनुहुन्छ डाक्टर रक्षा पाण्डे।
एक्ज्याक्टली कतिसम्म रहन्छ भनेर पुष्टिकरण चाहिँ भएको छैन होइन, तर केही मात्रामा अनुसन्धानहरू ल्याबमा टेस्टहरू भएको छ यसको बारेमा। 24 घन्टादेखि लिएर 2-4 दिनसम्म बस्न सक्छ। अहिले चाहिँ कति जीवित रहन्छ र कति के रहन्छ भनेर अब ठम्याउन सकिँदैन कि। त्यसैको कारणले चाहिँ संक्रमित व्यक्ति घरमा छ या शङ्का भएको व्यक्ति घरमा हुनुहुन्छ भने उहाँहरूले चाहिँ सतर्कता अपनाउनु पर्छ। त्यसैको कारणले नै गर्दाखेरि हात धुने घरको सरसामान चाहिँ पुसिरहनु पर्छ कि। अब संक्रमित व्यक्तिले आइसोलेट गरेर आफू छुट्टै कोठामा बसेको छ हुन्छ भने त्यो घरको त्यो कोठाको टेबलहरू हुन्छ अब त्यो सर्फेसहरू चाहिँ आफैले सफा गरिरहनु पर्छ। अर्को चाहिँ ढोकाको ह्यान्डलहरू जुन हुन्छ नि त्यो ह्यान्डल छोएपछि चाहिँ के हुन्छ भने अब बाथरुम छुट्टै छैन र एकजना भन्दा बढी मान्छेले त्यो बाथरुम चलाउँछ भने त्यो ह्यान्डलबाट सर्ने हुन सक्छ है। बाथरुम गएपछि पनि ह्यान्डलहरू पुस्दिनु पर्यो, बाथरुम सफा गर्नु पर्यो है। संक्रमित व्यक्ति अब घरमै छ या सेल्फ क्वारेन्टिन घरमा बसेको छ भने आफूले खाएको भाँडा ऊहरू पनि माझिदिनु पर्यो कि, सरसफाईमा एकदम ध्यान दिनुपर्छ कि घरमा।
त्यसै गरी हामीलाई हिमाल शाही, गणेश हिताङ, अनिता चन्द र पूजा सुनारले फेसबुक मार्फत अनि अलिना छेत्रीले एसएमएस मार्फत एकै प्रकारको जिज्ञासा राख्नु भएको छ। कोरोना भाइरसको उपचार कसरी गरिन्छ? तपाईँका जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ डाक्टर रक्षा पाण्डे।
80% COVID-19 भएको बिरामीहरूमा चाहिँ एकदम हल्का रोग हुन्छ। त्यस्तो बेला चाहिँ यो साधारण रुगा खोकीको बेला जुन गरिन्छ अब जिउ हात दुख्यो ज्वरो आयो भने सिटामोल खाने। 20% जसमा अलिकति कडा रोग हुन्छ उहाँहरूलाई चाहिँ अब भर्ने गरेर राखेर र उहाँहरूको स्थिति अलि खराब भएमा अब कतिलाई आइसियूमा पनि राख्नुपर्न सक्छ। अब मेन चाहिँ यो रोगले फोक्सोलाई हान्छ है। अब फोक्सोलाई हानेपछि चाहिँ अक्सिजनहरूको कमी हुने हुन सक्छ। उहाँहरूलाई चाहिँ हस्पिटलमा अक्सिजनहरू दिएर राखिन्छ र सिम्टमको ट्रिटमेन्ट गरिन्छ कि, भनेको अक्सिजन दिने, त्यसपछि ज्वरोमा दिने औषधिहरू दिने, अनि पछि अब आफैले सास फेर्न सकेन भने कृत्रिम रूपमा सास फेर्ने मेसिनहरूमा राख्ने भेन्टिलेटरहरू तिनीहरू गर्नुपर्न सक्छ। तर अहिलेसम्म यो कोरोना भाइरस नै लाई किटान गरेर मार्ने औषधिहरू चाहिँ पत्ता लागेको छैन र अहिलेसम्म भ्याक्सिन आइसकेको छैन।
यसै गरी हामीलाई अर्को जिज्ञासा आएको छ एसएमएस मार्फत। उहाँले आफ्नो नाम भने पठाउनु भएको छैन। हामी सामाजिक दूरीको कुरा गर्दा भौतिक दूरीको पनि कुरा गरिरहेका छौँ, तर समाजमा भने मानिसको दूरीको अवस्था देखिएको छ। विभिन्न लाञ्छना र अपमानको अवस्था पनि सृजना भएको छ। के यसो गर्नु ठिक हो त? श्रोता, तपाईँले राख्नु भएको यो जिज्ञासामाथि डाक्टर लामो यान्चिङ शेर्पा यसो भन्नुहुन्छ।
यो पटक्कै पनि यो ठिक होइन होइन, किनभनेदेखि म इन्डियामा गएर आएको छु, अब भोलि मेरो समाजमा मान्छेहरूले ल इन्डियाबाट आएको भनेर समाती समाती घिसारी घिसारी गर्न त्यहाँ लैजाने हो भनेदेखि त भोलिदेखि त म त इन्डियामा गएको छु भनेर त म त भन्दिनँ नि त। मान्छेहरू लुक्नु सक्छ कि, लुकेपछि त झन् त्यो भित्रभित्र संक्रमण फैल्यो भने त भोलि त हामी कहाँ त त्यति खालको त्यति हस्पिटल त्यति हेल्थ फेसिलिटी त्यति भेन्टिलेटर त छैन नि त। त्यही कारणले गर्दा जति हामीले चिठी दुरदुर गरे त्यति नै मान्छेहरूले लाजले त्यो रोग लुकाउने अथवा आफ्नो विदेश भ्रमणको कुराहरू लुकाउने गर्न सक्छ। त्यसै कारणले गर्दा योलाई चिठी दुरदुर गर्नु हुँदैन। र अर्को कुरा चाहिँ कोरोना भाइरस लाग्दैमा मान्छे सबैजना मर्दैन। जस्तै हामी कहाँ कतिजना आइसोलेसनमा थियो, कतिजना त निको पनि भइसकेको अवस्था छ। त्यसै कारणले गर्दा त्यसरी डराउनु, त्यसरी अरू अपमान गर्नु चाहिँ हुँदैन कि। उहाँहरूलाई जति हामीले हिंसा बोध अथवा जसरी हामीले हेर्छौ नि त्यो भनेको चाहिँ आफैमा रिस्क ल्याउने हो कि, किनभने संक्रमित कोही पनि हुन सक्छ। भोलि हाम्रै छोराछोरी होला, भोलि हाम्रै बाउ आमा होला होइन, अनि अरूले पनि हाम्रो पेरेन्ट्सलाई अथवा हाम्रो बच्चालाई अथवा हाम्रो फ्यामिलीको मेम्बरहरूलाई भोलि डिस्क्रिमिनेट गर्न थाल्यो भने कस्तो फिल हुन्छ भन्ने कुरा आफैले इन्टरनालाइज गरेर अनि उसलाई पनि सपोर्ट पो गर्नुपर्छ। अनि उसलाई त अझ कम्फोर्ट गर्नुपर्छ कि तपाईँ ठिक हुनुहुन्छ, तपाईँलाई केही हुँदैन भन्ने हिसाबले उसलाई सान्त्वना दिनुपर्छ।
यसै गरी हामीलाई अर्को जिज्ञासा शान्ति तिमल सिन्हा र अञ्जना ढकालले फेसबुक पेज मार्फत टिपाउनु भएको छ। यदि हामीलाई कोरोनाको संक्रमण देखिहाल्यो भने छरछिमेक र समाजले कस्तो सहयोग गर्नुपर्दछ त? प्रश्नको जवाफको लागि डाक्टर अशेष ढुङ्गानाका कुरा सुनौ है त।
पहिलो कुरा सबैले बुझ्नु पर्यो, यो रोग जसलाई पनि लाग्न सक्छ, यो कुनै पाप गरेर कुनै गलत काम गरेर लागेको होइन। अनि त्यसो हुँदा कसैलाई चाहिँ यो कोरोना भाइरस संक्रमण भयो भने उहाँहरूलाई दुर्व्यवहार गर्ने अथवा उहाँहरूलाई सकेसम्म छिची दूर दूर गर्ने त्यस्तो गर्नु भएन। अनि त्यस पछाडि चाहिँ त्यो कसैलाई संक्रमणको लक्षण छ, उहाँ चाहिँ आफै जानु सक्नुहुन्न अस्पतालसम्म भने उहाँलाई अस्पतालसम्म पुर्याइदिने व्यवस्था सबै मिलेर गरिदिनु पर्यो। आफू सुरक्षित हुने गरी आफूले मास्क लगाएर अरू सावधानीहरू अघि सबै अप्नाएर र अनि त्यसपछि चाहिँ उहाँलाई बिरामीलाई कसरी सहयोग गर्न सकिन्छ त्यो विचार गर्नु पर्यो। कोही आइसोलेसनमा हुनुहुन्छ भने उहाँ आफै गएर बजारमा गएर सामान किन्न नसक्नु होला, औषधि पनि ल्याउन नमिल्ने हुनसक्छ। अनि उहाँ अरू विभिन्न आवश्यकताहरू पूर्ति गर्न चाहिँ अब उहाँ एक्लै त्यहाँ आइसोलेसनमा बसेको अथवा क्वारेन्टाइनमै बसेको मान्छेले पनि सक्नुहुन्न। त्यसो हुँदाखेरि त्यस्तो बेलामा के सहयोग गर्नुपर्छ? छरछिमेकी अब सामान ल्याइदिनेदेखि लिएर केटाकेटीको रेखदेख गरिदिनेदेखि लिएर होइन खाना पो तयार गरिदिनु पर्ने हो कि खाना पो लगिदिनु पर्ने हो कि त्यसमा जे जे गर्नुपर्छ सामान्य आफन्त आफ्नो परिवारलाई हामी जे गर्छौँ त्यस्तै सहयोग चाहिँ सबैले गरिदिनु पर्यो। 14 दिनसम्म थुनिएर बस्ने अथवा भनौँ न एक्लै बस्नुपर्ने त्यो सब कारणले गर्दा मानसिक तनाव डर अब विभिन्न त्यस्ता कुराहरू हुन सक्छन्। त्यसो भए सबैले सान्त्वना लिने अथवा सरसहयोग माया देखाउने गर्नाले त्यस्तो तनावले कम गर्ने पक्का पनि मलाई पुग्छ।
दिलबहादुर पटेल फेसबुक मार्फत र जानुका रोका मगरले र गंगा कार्कीले धनकुटाबाट एसएमएस मार्फत प्रश्न गर्नु भएको छ। उहाँहरू तीनै जनाको प्रश्नको आशय छ, कस्ता मानिसहरू कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीको जोखिममा छन्, उनीहरू संक्रमणबाट जोगिन के कस्तो सतर्कता र सावधानी अपनाउनु पर्छ? तपाईँहरू तीनै जनाको जिज्ञासा समाधानको लागि एकैछिन डाक्टर रक्षा पाण्डेका कुरा सुनौ।
COVID-19 जस कसैलाई पनि लाग्न सक्छ। अब बुझ्नु पर्ने कुरा चाहिँ के हो भने COVID-19 भएको सबै बिरामीलाई एकदम नराम्रो हुने त्यस्तो हुँदैन। 80% बिरामीहरूलाई चाहिँ एकदम हल्का सिम्टमहरू हुन्छ र 80% बिरामीहरू चाहिँ आफै निको हुन्छ यो रोगले। यसमध्ये चाहिँ 20% बिरामीहरू 100 जनामा भनौँ न अब 20 जना जतिलाई चाहिँ अलिक कडा रोग लाग्न सक्छ। यसमा पनि अब 5% जतिलाई चाहिँ एकदम कडा रोग लागेर आइसियुमा बस्नुपर्ने भेन्टिलेटरमा बस्नुपर्ने त्यस्तो हुन सक्छ। अलि वृद्ध मान्छेहरूमा 60-65 नागेको मान्छेहरूमा अनि हाई ब्लड प्रेसर भएको मुटुको रोग फोक्सोको रोग भएको डायबिटिज भएको अब किडनीको रोग या कुनै कारणले इम्युनिटी शरीरको इम्युनिटी कम हुने रोग या इम्युनिटी घटाउने औषधिहरू भएको मान्छेहरूमा चाहिँ अलिक बढी कडा रोग हुने चान्सहरू देखिएको छ कि संक्रमण भन्दा पनि रोग चाहिँ अलिक कडा हुने देखिएको छ। कडा रोग लाग्ने र मृत्यु दर चाहिँ जति वृद्ध हुँदै भयो नि उमेरमा अझै बढी देखिएको छ कि यो चाहिँ दीर्घकालीन रोग जति धेरै भयो त्यति कडा यो रोगको चाहिँ कोर्स अलिक कडा भएको देखिएको छ। अब यसमा चाहिँ के हो भने हामीले वृद्ध मान्छेहरूलाई बढी हुने भनेर या कडा हुन्छ अब तरुणलाई हुँदैन भनेर तरुणले केही वास्ता नगर्ने त्यसरी चाहिँ हुँदैन। अब हाम्रो चाहिँ कस्तो छ भने घरमा तरुण मान्छेदेखि लिएर वृद्ध मान्छेहरू सँगैसँगै बस्ने हुन्छ कि अनि अब त्यो बस्दाखेरि चाहिँ अब तरुणले पनि बाहिर गयो संक्रमित भयो र घरको मान्छेलाई त्यसरी सर्न सक्छ। त्यही कारणले सोसियल डिस्टेन्सिङ आफ्नो व्यक्तिगत दूरी पनि मेन्टेन गर्नु पर्यो र आफूले कसरी बच्ने भनेर हात धुने मुख छोपेर खोक्ने या हाच्छिउँ गर्दा मुख छोप्ने सामाजिक दूरी व्यक्तिगत दूरी मेन्टेन गर्ने भनेर चाहिँ यो चाहिँ सबैको लागि अनि हामीले सबैले यस्तो गर्यौँ भने चाहिँ हामीले आफ्नो एल्डरली या वृद्ध पपुलेसनहरूलाई पनि बचाइरहेको हुन्छ रोग नदिनबाट।
कोरोना भाइरस रोग COVID-19 विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमामा आज हामी तपाईँ सहभागी श्रोताले भन्छिन आमाको फेसबुक पेज मेसेन्जर तथा एसएमएस र आइभीआरमा राख्नु भएको कोरोना भाइरस सम्बन्धी प्रश्न तथा जिज्ञासामा फोक्सो तथा क्रिटिकल केयर रोग विशेषज्ञ डाक्टर रक्षा पाण्डे, संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर अशेष ढुङ्गाना र महामारी अर्थात इपिडेमियोलोजी विज्ञ डाक्टर लामो यान्चिङ शेर्पाको जवाब प्रस्तुत गरिरहेका छौ। श्रोता, यो जानकारी पछि अब फेरि तपाईँका प्रश्न जिज्ञासालाई नै निरन्तरता दिँदैछौ। यसै गरी अर्को दुईजना श्रोताले एकै प्रकारको जिज्ञासा राख्नु भएको छ। जमुना रोका मगरले एसएमएस मार्फत र अस्मिता दुलालले फेसबुक पेज मार्फत उहाँहरूको जिज्ञासा छ, संक्रमणबाट बच्नको लागि अपनाउनु पर्ने मुख्य सावधानी र व्यवहारहरू के के हुन्? तपाईँको जिज्ञासा समाधानको लागि डाक्टर अनुप सुवेदी यसो भन्नुहुन्छ।
घरमा बस्नु आफै एकदमै ठुलो सुरक्षात्मक काम हो, पहिला त्यो कुरा हामीले बुझौँ। अब हाम्रो व्यक्तिगत सरसफाइ र सामाजिक दूरी मुख्य दुईटा कुराहरू हुन् यसबाट बस्ने। अब व्यक्तिगत सरसफाइ भनेको साबुन पानीले हात धुने, खोक्दा छिङ गर्दा अथवा थुक्का छिटाहरू चाहिँ अरूलाई नपरुन् भनेर मुख छोप्ने, सबैसँग कुइनोले छोप्ने, अनि हातले छोप्यो भने साबुनले हात धोइहाल्ने, अथवा रुमालले छोप्यो भने पनि त्यसपछि फेरि रुमाल हात राखे कतै राखेर फेरि साबुनले हात धोइहाल्ने, होइन। अरू चाहिँ अब खोकी राखेको मान्छे भन्दा 6 फिटको दूरीमा बस्ने, परिवारमा कसैले खोकी ज्वरो आएको छ भने डाक्टर कहाँ लिएर जाने, उहाँहरूलाई मास्क लगाइदिने, आफूले पनि लगाउने, मुख्य चाहिँ यही व्यक्तिगत सरसफाइ। अनि अर्को चाहिँ अब भौतिक दूरी कायम गर्ने भनेको चाहिँ अब संक्रमण सबैलाई भएको हुनसक्छ, त्यसमा सबैजना चाहिँ भिडभाडमा नजाने, छुट्टै बस्ने, अब विशेष गरी संक्रमित मान्छेहरू छुट्टै नै बस्ने, अरू पनि घरभित्रै बस्ने, अहिले विशेष गरी लकडाउनको समयमा बाहिर भेला जमावट नगर्ने, मुख्य त त्यही तरिका हो। अनि त्यस पछाडि चाहिँ अब घरभित्र पनि कसैलाई अब खोकी ज्वरो भनौँ न त्यस्तो छ भने चाहिँ अब उहाँलाई संक्रमण भएको हुनसक्छ भनेर बुझ्नु पर्यो, अनि उहाँले मास्क लगाउनु पर्यो त्यस्तो मान्छेले, अब उहाँले छुट्टै बस्नु पर्यो घरभित्र पनि छुट्टै कोठामा, सकेसम्म सबैबाट अलग्गै बस्नु पर्यो, कम्तीमा 6 फिटको दूरी कायम राख्नु पर्यो, उहाँले साबुनले हात धोइरहनु पर्यो, अरू मान्छेलाई सर्न सक्छ त्यो चिज अरू मान्छेले समाउँदाखेरि, यस्तो कुराहरू विचार गर्नु पर्यो। संक्रमणको सम्भावना भएको देखिएपछि चाहिँ गएर जचाउने, सकेसम्म कोरोना भाइरसको परीक्षण गराउने, यो सबै गर्नुपर्छ। अरू अब खानेकुरा खाँदाखेरि भाँडाहरू सेयर गर्नु पर्यो, भाँडाहरू छुट्टै आफ्नो अलग्गै भाँडाहरू प्रयोग गर्नु पर्यो, मुख्य त यिनै कुराहरू।
अर्को जिज्ञासा सुरेश रायको रहेको छ, उहाँ सोध्नुहुन्छ कोरोना भाइरसको उपचारको लागि आइसोलेसनमा के कसरी उपचार गरिन्छ। सुरेशजी, तपाईँको प्रश्नको जिज्ञासाको लागि डाक्टर आशिष ढुङ्गानाका कुरा सुनौ है त।
आइसोलेसनमा राखेर गरिने उपचार विधि भनेको त्यसको उद्देश्य भनेको चाहिँ बिरामीबाट अरू कसैमा चाहिँ त्यो संक्रमण नसरोस् भन्ने नै हो। र आइसोलेसनमा बिरामीलाई राख्दाखेरि चाहिँ यदि लगाउन सकिन्छ भने त मास्क लगाएर राखिन्छ, या अन्य उपचारहरू जस्तै अक्सिजनको कमी भयो, ब्लड प्रेसरको कमी भयो, या खोकी धेरै लागेको छ, या श्वास प्रश्वासमा समस्या भइरहेको छ भने त्यही अनुसारको उपचारहरू चाहिँ आइसोलेसनमा राखेर दिइने हो। अब कोरोना भाइरसको चाहिँ ठ्याक्कै उपचार त्यही रोगकै लागि चाहिँ उपचार औषधि चाहिँ अहिलेसम्म नबनिसके तापनि धेरै जसो बिरामीहरू यी सामान्य उपचारहरू गरेर आफै ठिक भएर जाने हुन्छ। आइसोलेसन भनेको चाहिँ मुख्य रूपमा चाहिँ अलग राख्ने प्रक्रियालाई भन्छौँ हामीले, बिरामीलाई चाहिँ अरू बिरामीहरूभन्दा अलग राखेर उपचार गर्दा यस यो संक्रमण चाहिँ अरूलाई फैलिनबाट रोक्ने हो। भेन्टिलेटरबाट गरिने उपचार विधि भनेको चाहिँ आइसियूमा राखेर गरिने उपचार विधि हो। त्यो चाहिँ 5% मानिसहरू कोरोना संक्रमण भएका मानिसहरू जसलाई सिभियर निमोनिया हुन्छ, श्वास प्रश्वासमा निकै धेरै समस्या हुन्छ, त्यस्ता बिरामीहरूलाई भेन्टिलेटर यन्त्रद्वारा कृत्रिम श्वास प्रश्वास प्रणालीबाट गरिने उपचार विधिलाई चाहिँ हामीले भेन्टिलेटरबाट गरिएको उपचार विधि भन्छौँ।
हामीलाई दुईजना श्रोताले हाम्रो फेसबुक पेज मार्फत एकै प्रकारको प्रश्न गर्नुभएको छ, सुजन ढकाल र कल्पना नेउपाने। आरडीटीमा कोरोना देखिएकाहरूको अर्को जाँचमा कसरी नेगेटिभ देखिन्छ? तपाईँहरूको जिज्ञासा समाधान गर्दै हुनुहुन्छ डाक्टर अनुप सुवेदी।
आरडीटी भन्ने जाँच चाहिँ हाम्रो शरीरमा कोरोना इन्फेक्सन भएर चाहिँ एन्टिबडी बनेको छ कि छैन भन्ने टेस्ट गर्ने जाँच हो। र यो एन्टिबडी भनेको चाहिँ 2 किसिमको आइजिजी र आइजिएम भन्ने 2 अलग अलग किसिमको हुन्छ। त्यसैले चाहिँ इन्फेक्सन भइसकेर निको भइसकेको मानिसहरूलाई चाहिँ आइजिजी एन्टिबडी देखिन सक्छ, वा इन्फेक्सन भइरहेकै क्रममा चाहिँ आइजिएम एन्टिबडी देखिन सक्छ। र कहिलेकाहीँ चाहिँ रोगसँग लड्ने क्षमता कम भएका इम्युनो कम्प्रोमाइज भन्छौँ त्यस्ता बिरामीहरूलाई चाहिँ यो एन्टिबडीहरू बन्दै नबन्ने पनि हुनसक्छ। त्यसैले आरडीटी टेस्टको भरमा मात्र चाहिँ कोरोना भाइरसको संक्रमण अहिले चाहिँ छ कि छैन भनेर भन्न चाहिँ अप्ठ्यारो हुन्छ, त्यसैले गर्दा पीसीआर प्रविधि नै गर्नु उत्तम हुन्छ। तथापि आरडीटी टेस्टले चाहिँ योभन्दा पहिले नै कोरोनाको संक्रमण भइसकेको हो कि होइन भनेर जाँच गर्न सकिन्छ। त्यसैले यो दुईटा जाँच चाहिँ फरक फरक जाँच हुन्। पीसीआर भनेको चाहिँ हाम्रो घाँटीबाट या नाकको पछिल्लोपट्टिको भागबाट चाहिँ जुन रेस्पिरेटरी सिक्रिसन थुक्का या ऱ्याल हुन्छ त्यसमा गरिने चाहिँ डाइरेक्टली भाइरस जाँच गरिने जाँच भएको हुनाले त्यो जाँचमा चाहिँ पोजिटिभ देखियो भने चाहिँ कोरोना भाइरस संक्रमण भएको पुष्टि हुन्छ। आरडीटी टेस्ट पोजिटिभ भयो भन्दैमा अहिले कोरोना भाइरसको इन्फेक्सन भइरहेको छ भन्ने पुष्टि चाहिँ हुँदैन, तथापि पहिले योभन्दा अगाडि नै कोरोना भाइरस इन्फेक्सन भइसकेर ठिक भइसकेको पनि हुन सक्छ।
यसै गरी हामीलाई आफ्नो नाम ठेगाना नखुलाउनु भएका श्रोताको जिज्ञासा छ, के कस्ता खानाहरू खाएमा कोरोना भाइरस संक्रमणको जोखिम कम हुनुहुन्छ। तपाईँले राख्नु भएको यो जिज्ञासाको समाधानको लागि एकैछिन डाक्टर आशिष ढुङ्गानाका कुरा सुनौ है त।
खानपानको धेरै चाहिँ यो कोरोना भाइरसको संक्रमणसँग चाहिँ धेरै सम्बन्ध छैन भनेर नै बुझ्नु पर्यो। तथापि चाहिँ यो संक्रमण चाहिँ अलिकति इम्युनिटी कम भएका, रोगसँग लड्ने क्षमता कम भएका मानिसहरूलाई चाहिँ यो संक्रमण हुने सम्भावना र संक्रमण लागिसक्यो भने त्यो चाहिँ अलिक जटिल किसिमको चाहिँ इन्फेक्सन हुने सम्भावना बढी भएको हुनाले स्वास्थ्यकर खाना खानु चाहिँ जरुरी छ। तर यो कुनै पनि खानपानबाट सर्ने या कुनै पनि खानपानबाट चाहिँ यस खानपान गरेर यसबाट पूर्ण रूपमा बच्न सकिने भन्ने त्यस्तो केही छैन। स्वास्थ्यकर खान आफ्नो इम्युनिटी बढाएर यस्ता हुने संक्रमणहरूबाट हामी जोगिन सक्छौँ।
फेसबुक पेज मार्फत विमल रेग्मी र आइभीआर मार्फत गंगा बहादुर श्रेष्ठले प्रश्न गर्नुहुन्छ। कोरोना भाइरस रोग जनावरबाट मानिसमा सरेको हो भनिन्छ, हामी गाउँठाउँमा बस्ने मान्छे पशु पंक्षी सँगै बस्नुपर्छ, यस्तो अवस्थामा हामी कोरोना भाइरसको संक्रमणबाट कसरी सुरक्षित रहन सक्छौ? विमल रेग्मी र गंगा बहादुर श्रेष्ठजी, तपाईँले राख्नु भएको जिज्ञासामाथि डाक्टर अनुप सुवेदीका कुरा सुनौ है त।
अब सामान्य रूपमा हामीले हेर्नु पर्दा चाहिँ यो कोरोना भाइरसको उत्पत्ति चाहिँ पशु पंक्षीबाटै भएको देखिन्छ। तथापि यो यहाँ हामी कहाँ उत्पत्ति भएको भाइरस चाहिँ होइन, यो चाइनामा चाहिँ एउटा प्रान्तमा, त्यो पनि विशेष गरी यो चमेरोबाट चाहिँ मानिसमा आएको, बिचमा चाहिँ अरू कुनै जनावरबाट आएको हो कि होइन भन्ने चाहिँ यो अहिले पनि शोध भइरहेको छ, यसको बारेमा चाहिँ स्टडीहरू भइराखेको छ। तैपनि यो जनावरको सोर्सबाट आउने हुनाले चाहिँ सामान्य रूपमा हामीले चाहिँ जनावरहरूलाई ह्यान्डल गर्दाखेरि या माछा मासु खाँदाखेरि चाहिँ राम्ररी त्यसलाई पकाएर खाने र जनावरहरूलाई ह्यान्डल गर्दाखेरि चाहिँ विभिन्न खाले प्रोटेक्टिभहरू युज गर्ने, पटक पटक हात धुने गर्यो भने यो हामीले यहाँ नेपालमा गरिरहेको चाहिँ पशुपालन भनौँ एउटा किसिम र अर्को चाहिँ हाम्रो खानपानमा चाहिँ पशु पक्षीको प्रयोग गर्छौँ, त्यसबाट यो सर्ने चाहिँ देखिएको छैन र सर्दा पनि सर्दैन। यो घरपालुवा जनावरबाट पनि देखिएको छैन, त्यसैले गर्दाखेरि त्यसबाट चाहिँ भयभीत हुनुपर्ने कुनै आवश्यकता छैन।
कोरोना भाइरस रोग कोभिड 19 सँग सम्बन्धित श्रोताका प्रश्न तथा जिज्ञासाहरूको समाधानको लागि हामीलाई महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा फोक्सो तथा क्रिटिकल केयर रोग विशेषज्ञ डाक्टर रक्षा पाण्डे, संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, श्वास प्रश्वास तथा संक्रमण रोग विज्ञ डाक्टर आशिष ढुङ्गाना र महामारी अर्थात इपिडेमियोलोजी विज्ञ डाक्टर लामो यान्चिङ शेर्पा प्रति धेरै आभारी छौ। सहभागी श्रोता, हेलो भन्छिन आमामा अहिलेसम्म हामीले कोरोना भाइरसको संक्रमण सम्बन्धी तपाईँका प्रश्न तथा जिज्ञासामा विज्ञका जवाब सुन्यौं। कार्यक्रममा अब भने कोरोना भाइरसको शंका लागि उपचार गर्न स्वास्थ्य संस्था पुग्ने र कोरोनाको उपचार पछि घर फर्किने व्यक्तिहरूसँग परिवार र छरछिमेकले कस्तो व्यवहार गर्नुपर्छ, यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा सेवारत डाक्टर अनुप बास्तोलाले दिनुभएका केही महत्वपूर्ण सुझावहरू सुनौं।
डिस्चार्ज गरिएका अहिलेसम्मका बिरामीहरूलाई परिवारमा बस्दाखेरि कुनै किसिमको लक्षण देखिन्छ, केही देखिन्छ, गएपछि कुनै समस्या आउँछ भने फलोअपमा आउनको लागि चाहिँ हामीले भनेका छौँ। र परिवारमा चाहिँ सुरक्षित हिसाबमा बस्नको लागि र जुन अहिले जोखिम खालि उहाँबाट अरूलाई मात्र नहोस्, अरूबाट फेरि उहाँहरूलाई जोखिम हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नको लागि साबुन पानीले नियमित रूपमा हात धुने, सोसियल डिस्टेन्सिङ गरेर बस्ने अथवा सकेसम्म लकडाउनको समयमा घरबाट अनावश्यक रूपमा बाहिर ननिस्कने सुझावहरू, जुन रणनीतिहरू सरकारले अप्नाएको छ, ती रणनीतिहरू फलोअप गर्नको लागि चाहिँ हामी उहाँहरूलाई जानकारी दिएर पठाउँछौँ। जुन दुईवटा टेस्ट गराउँछौँ, यहाँको नमुनाहरू नेगेटिभ आउँछ, त्यो समय भइसकेपछि उहाँबाट अन्य व्यक्तिहरूलाई कुनै किसिमको जोखिम रहँदैन, आफ्नो नर्मल पारिवारिक जिन्दगी त्यो चाहिँ जिउन सक्नुहुन्छ। बिल्कुल यो नयाँ रोग, योसँग जति पनि आएका कुराहरू, त्रासहरू, भ्रमहरू छन्, त्यसको कारणले गर्दा समाजमा एक किसिमको त्यो त्रास त्यो व्यक्तिबाट हुन्छ नि, मानसिक त्रास चाहिँ देखिएको छ। त्यो हामीले बिरामी डिस्चार्ज गर्दा, तेस्रो बिरामी डिस्चार्ज गर्दा अनुभव गरेको कुरा हो। र अहिलेको अवस्थामा त्यस्ता किसिमका त्रास भ्रममा चाहिँ पर्न जरुरी हुँदैन। जो व्यक्ति सन्चो भइसक्नुभयो, जसको दुईवटा रियालको नमुनाहरू नेगेटिभ आइसक्यो, उहाँबाट समुदायमा परिवारका सदस्यहरूमा कुनै समस्या अथवा डर हुँदैन। यो संक्रमण सँगसँगै जुन किसिमको त्रास भए जनमानसमा फैलिएको छ, त्यसको कारणले गर्दाखेरि एक किसिमको जिनोफोबिया, पहिला हेर्नुहुन्छ भने चाइनाबाट संक्रमण फैलिएपछि चाइनाबाट आएका व्यक्तिहरूलाई एक किसिमको छिची दूर दूर गरियो भने, अहिले विश्वव्यापी रूपमा र पछिल्लो समयमा मित्र राष्ट्र भारतबाट आएका व्यक्तिहरूलाई पनि हाम्रो अनुभवमा चाहिँ संक्रमित हो कि अथवा यसलाई संक्रमण लिएर आएछ कि भन्ने किसिमको एक किसिमको व्यवहार भएको छ। मुख्य कुरा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि, रोगग्रस्त क्षेत्रबाट आएका व्यक्तिहरूलाई नेपाल सरकारले जुन किसिमको क्वारेन्टाइनमा बस्नको लागि भनेको छ, अथवा लक्षण देखियो भने अस्पतालमा गएर उपचारको लागि अथवा आइसोलेसनमा बस्नको लागि जाँच पडताल गर्नको लागि भनेको छ। ती नियमहरू समाजले पालना गरिदिने र जति पनि व्यक्तिहरू छन् ती व्यक्तिहरूलाई चाहिँ सौहार्दपूर्ण व्यवहारमा चाहिँ हामीले माया गर्न जरुरी छ र अनावश्यक त्रास र डरको भ्रममा चाहिँ कुनै पनि व्यक्तिमाथि चाहिँ जिनोफोबिया एक किसिमको लालसेना विभेद चाहिँ गर्न राम्रो कुरा होइन। कुनै पनि कोभिड सङ्क्रमणका जस्ता लक्षण देखेका व्यक्तिबाट दूरी कायम गर्न जरुरी हुन्छ। उहाँलाई चाहिँ मास्क लगाउन दिनुपर्दछ र परिवारका सदस्य जसले उपचारमा अथवा उहाँको स्याहारमा खसिनुहुन्छ उहाँले मास्क लगाउने, साबुन पानीले नियमित रूपमा हात धुने र तुरुन्त नेपाल सरकारले दिएका जति पनि हटलाइनहरू छन्, तोकिएका कोभिड अस्पतालहरू छन्, ती अस्पतालहरूमा सम्पर्क गरेर एम्बुलेन्सको लागि चाहिँ खबर गर्न जरुरी हुन्छ र उहाँले तुरुन्त आइसोलेसन हुने फेसिलिटीमा, उपचार हुने फेसिलिटीमा पठाउन चाहिँ जरुरी हुन्छ।
महत्त्वपूर्ण सुझावको लागि डाक्टर अनुप वास्तोलाप्रति धेरै आभारी छौँ। यो कुराकानी सुहारा कार्यक्रमका लागि सेतोपाटी .com ले लिएको हो। उहाँले भन्नुभयो जस्तै कोरोना भाइरस संक्रमण रोक्नको लागि हामी जिम्मेवार बनौं। संक्रमितको उपचार र उपचारपछि पारिवारिक तथा सामाजिक पुनर्स्थापनाको लागि सहयोग गरौं। संक्रमित व्यक्तिप्रति घृणा र तिरस्कार होइन, मानवीय व्यवहार देखाऊ। सहभागी श्रोता, तपाईँको मनमा पनि कोरोना भाइरस रोग अर्थात् COVID-19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँका प्रश्न तथा जिज्ञासा सोध्ने माध्यम र तरिकाको बारेमा यो जानकारी सुनौ।
कोरोना भाइरस रोग COVID-19 बारेमा प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्छिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले SMS गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। SMS गर्नको लागि मोबाइलमा BAN टाइप गरी एक स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 37171 पठाउनुहोस्। तपाईँका प्रश्न जिज्ञासा लिनको लागि यी सबै माध्यमहरू 24 घण्टा उपलब्ध छन्। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सीनामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ। प्रस्तुत कार्यक्रम हेलो भान्सिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सुआहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
हेलो भन्सीनामा के यी श्रृङ्खलामा हामीलोगन कोरोना भाइरस COVID-19 के बारेमा यहाँ श्रोता के सवाल तथा जिज्ञासा के समाधान के साथ कोरोना भाइरस संक्रमण के शंका लाग और इलाज के घरे लौटे लोगन के ऊपर हामीलोगन और हामीलोग के समाज के भूमिका और दायित्व के विषय के बारेमा छलफल करागा। कोरोना भाइरस के संक्रमण से विश्व ने आतंक बना रहा समय में यहाँ इके संक्रमण से अपने और अपने परिवार का न हो कहके सावधानी बनाए पड़त है और कोरोना भाइरस 24 घंटा से कुछ दिन तक कोनो चीज में जी सके के नाते कोनो चीज छोए के बाद साबुन पानी से हाथ धोए के साथ संक्रमित बनाई व शंका लाग मनाई घर में अलगेन आइसोलेशन में बैठत है तो कोठरी में रहा सामान सब भाड़ा बर्तन पैखाना के पल्ला सिटकिनी लगायत का छोए के बाद अपने सफा करे सलाह हम अस्पताल काठमांडू में सेवारत फोक्सो तथा क्रिटिकल रोग विशेषज्ञ डॉक्टर रक्षा पांडे दीन है। कोरोना वायरस इलाज के बाद नीक हो जाते हैं लेकिन बूढ़ पुड़निया उच्च रक्तचाप मोटू फोक्सो मधुमेह जस दीर्घ रोगी महन रोग प्रतिरोधात्मक क्षमता कम हो के नाते ई रोग और कड़ा हो संभावना होत है। वही से ई विशेष अवस्था में मनई लोग स्वास्थ्य में ध्यान रख के व्यक्तिगत सरसफाई सामाजिक दूरी कायम करे सुझाव डॉक्टर रक्षा पांडे दीन है। कोरोना वायरस के परीक्षण विधि RTD कहे मतलब हमारे शरीर में कोरोना वायरस भयक एंटीडोक बनाई सी कि नहीं कह के टेस्ट करे जांच होए। RTD टेस्ट से खाली कोरोना वायरस के संक्रमण अभिन है कि नहीं है कह के काहे नहीं मिलत है। वही से PCR विधि से परीक्षण करे उत्तम विधि होत है। RTD टेस्ट से इसे पहले कोरोना संक्रमण भवा है कि नहीं कह के जांच कह सका जात है। PCR जांच में नटई नाक के पछाड़ी के भाग से थूक या राल में वायरस के जाँच करत है और ये जाँच में पॉजिटिव देखान तो कोरोना वायरस संक्रमण के पुष्टि हुए जानकारी हमसे अस्पताल में सेवारत संक्रमण रोग विशेषज्ञ डॉक्टर अनूप सुवेदी दीन है। कोरोना संक्रमण मनाई और शंका लाग मनाई का अपमान न कह के तो का अस्पताल में इलाज के खातिर जाए तथा घर में रहे बाल बालिका और वृद्ध वृद्धा के ख्याल कई दिए से पड़ोसी तथा समाज के सहयोग करे वीर अस्पताल काठमांडू में छाती रोग इकाई प्रमुख डॉक्टर आशीष ढुंगाना अनुरोध करीन है और विदेश से आए मनाई सब तथा कोरोना वायरस संक्रमित मनाई और उनके परिवार का हेला अपमान न करे चाहिए और समाज में सहज वातावरण बनाई देख और उन लोग के मनोबल बढ़ावे के सुझाव महामारी तथा इपिडेमियोलॉजी विज्ञ डॉक्टर लामू एंचिंग शेरफा के है। और कोरोना वायरस संक्रमण के इलाज के बाद घरे लौटे मनाई में संक्रमण होते कह के मानसिक त्रास समाज में देखात है। संक्रमण के इलाज के बाद घरे लौट मनाइन पहन और कोनो प्रकार के भेदभाव न करे सहयोग करे सुझाव दिए थे। शुक्रराज ट्रॉपिकल तथा सरुआ रोग अस्पताल टेकू काठमांडू में सेवारत डॉक्टर अनूप बास्तोला।
सहभागी श्रोता, आज दिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईको लागि उपयोगी भयो होला भन्ने आशा गरेका छौ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौं। यति भन्दै हेलो भन्छिन आमाको आजको चौथो श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, माया, सतीश, सुशीला, दिनेश, रमेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। अर्को साता कोरोना भाइरस रोग कोभिड 19 सम्बन्धी नवीन र अध्यावधिक जानकारीका साथमा आजकै समयमा फेरि आउनेछौ। नमस्कार। भन्छिनामा परिवारलाई स्वास्थ्यका लागि।